एस तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी।
नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत मनोवराज धानुकुरा प्राविधिक रूपमा मलाई साथ दिँदै हुनुहुन्छ यतिखेर, अनिल हुनुहुन्छ आज प्राविधिक मित्रको रूपमा, र हामी दिनहुँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ। समसामयिक आर्थिक सामाजिक राजनीति विषयवस्तुमाथि, सांस्कृतिक विषयवस्तुमाथि हामी चर्चा परिचर्चा र बहस गर्छौँ। वास्तविक जनताका लागि यतिखेरको यो सरकार, प्रचण्ड नेतृत्वको सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ र वैशाख 31 गतेलाई चाहिँ चुनावको मिति घोषणा गरिरहँदा विभिन्न पक्षहरूले पनि उक्त निर्णयलाई स्वागत पनि गरेका छन् र कहीँ कतै त्यो विरोधको आवाज पनि सुनिएको छ। सम्भवतः यो विरोधका लागि नहोस् र यसले चाहिँ एउटा निकास दियोस् र समृद्ध देश बनाउनका निम्ति र देशलाई एउटा निकास चाहिएको छ र निकासका निम्ति संविधान कार्यान्वयन र कार्यान्वयनका लागि चुनाव अपरिहार्य थियो र यसर्थ अहिलेको सरकारले एउटा कदम चालेको छ र संविधान संशोधनको प्रस्तावलाई पनि आज संसदमा टेबल टक अर्थात् आज सम्भवतः आज चर्चा हुनेछ, बहस हुनेछ र यो विषय पनि पारित हुने सम्भावना प्रबल देखिएको छ। देशले निकास पाओस् आगामी दिनमा हामी चर्चा गर्नेछौँ र 11 गते म काठमाडौँ जाँदैछु। 70 नेताहरूसँग हामी विभिन्न विषयमा चाहिँ हामी चर्चा गरेको तपाईँहरूलाई अन्तर्वार्ता सुनाउनेछु र आज हामी स्पेसली म एउटा यस्तो विषयलाई चर्चा गर्दैछु जुन विषय बेला बखतमा चर्चा हुन्छ। आमाको नामबाट चाहिँ नागरिकताको विषयहरू आउँछन्, लैङ्गिक समानताका कुराहरू आउँछन्, महिलाले चाहिँ सम्मानका कुराहरू आउँछन्, महिलालाई चाहिँ अधिकार चाहियो भन्ने कुराहरू आउँछन् र त्यसमा पनि स्पेसली हेर्ने भने पैतृक सम्पत्तिमाथि चाहिँ महिलालाई अधिकारको कुराहरू आउँछन् र बेला बखतमा चाहिँ महिलाले चाहिँ मातृत्वका कुराहरू आउँछन्, सुरक्षित भनौँ न प्रजननका कुराहरू आउँछन्। यी यावत विषयहरू बेला बखतमा वकालत गरेका आज यस्तो व्यक्तित्व हामीसँग हुनुहुन्छ र पछिल्लो समय एउटा संस्थाले धनगढीमा कार्यक्रम गर्यो काठमाडौँबाट। धनगढीमा चाहिँ विभिन्न यस क्षेत्रमा चाहिँ महिला तथा बालबालिका र स्पेसली कानुनका ज्ञाताहरूसँग चर्चा गरिरहँदा यो विषयलाई हामीले पनि उठाउन आवश्यक ठान्यौँ र आज स्टुडियोमा मैले निमन्त्रणा गरेको छु। हामीसँग अतिथिको रूपमा स्टुडियोमा हुनुहुन्छ आज हामीसँग महिला कानुन र विकास मञ्चका चाहिँ कार्यक्रम संयोजक अधिवक्ता आज हामीसँग हुनुहुन्छ उहाँको परिचयलाई म जोड्दैछु। कार्यक्रम संयोजक हुनुहुन्छ हामीसँग सुबिन हामीसँग हुनुहुन्छ। उहाँलाई म ढिला नगरिकन कार्यक्रममा वेलकम गर्न चाहन्छु। र सुबिन मुल्मी हुनुहुन्छ हामीसँग, अलिकति कास्ट चाहिँ फरक देखिएको छ, श्रेष्ठजी हुनुहुन्छ सुबिन मुल्मी, उहाँलाई म वेलकम गर्न चाहन्छु। मुल्मीजी यहाँलाई स्वागत छ।
धन्यवाद नवराजजी।
अलिकति गाह्रो नाम चाहिँ लाग्यो मलाई मुल्मी, अलिकति अलि यो जोडिरहँदा तपाईँलाई स्वागत गर्न चाहन्छु कार्यक्रम तातो बहसमा, सुदूरपश्चिमको चर्चित र लोकप्रिय कार्यक्रम र एफएम पनि चर्चित नै छ यो दिनेश एफएम। तपाईँ धनगढी खास के कामले आउनुभयो, अलिकति यो विषयमा जोड्न चाहन्छु यतिखेर।
हामीले यो नागरिकता सम्बन्धी, विशेष गरी आमाको नामबाट नागरिकता सम्बन्धी देशव्यापी रूपमा वकालत गर्दै आएका छौँ। विशेष गरी यो नयाँ संविधान जारी हुनुभन्दा अघि आमा र बाबु भन्ने प्रावधान प्रस्तावित गरिएको थियो, त्यसको विरोध गर्न र दबाब सिर्जना गर्न चाहिँ हामीले आमा वा बाबु हुनुपर्छ भने जनमत सङ्कलनको बेलामा हामीले कार्यक्रम गरेका थियौँ। र अब अहिले चाहिँ नयाँ ऐन बन्ने प्रक्रिया छ र अहिले संविधानमा आमा वा बाबु आए तापनि त्यसमा के विभेदहरू रहेका छन्, त्यसले यो दुईवटा जुन विषयहरूमा चाहिँ हामीले वकालत गर्नको लागि चाहिँ अब काठमाडौँमा मात्र नभएर चाहिँ देशका विभिन्न जिल्लाहरूबाट पनि हामीले वकालत गर्नुपर्छ भनेर चाहिँ हामीले देशको 5 जिल्ला अहिले हामीले चुनेका छौँ र त्यो 5 जिल्लाहरूमा चाहिँ अहिले जिल्ला सम्मेलन गरेर र त्यहाँको नागरिक समाजहरूसँग हामीले सरसल्लाह गरेर चाहिँ ती जिल्लाहरूबाट कसरी अब वकालत गर्न सकिन्छ यी विषयहरूमा भन्ने विषयमा छलफल गर्नको लागि हामी अहिले धनगढी आएका हौँ।
कार्यक्रम कस्तो पाउनुभयो तपाईँहरूले, जुन कार्यक्रम गर्नुभयो यसको प्रतिक्रिया या वहाँ तपाईँहरूको जुन सहभागिता थियो त्यसले एउटा भनौँ न चर्चा पनि गरे होला, तपाईँहरूले बहस गर्नुभयो या तपाईँहरूले छलफल गर्नुभयो, तपाईँहरूले अन्तर्क्रिया गरिरहँदा कार्यक्रम कस्तो भयो सर सुबिन सर?
यो हामीले 2 जिल्लामा कार्यक्रम गरिसकेका छौँ, बाँके र कैलालीमा, र विशेष गरी हामीले कैलालीमा चाहिँ नागरिकता सम्बन्धी के समस्याहरू छन् र त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर नागरिक समाजलाई प्रश्न गरेका थियौँ र कैलालीमा चाहिँ अलि विविध किसिमको समस्याहरू पनि पायौँ। जस्तै अरू जिल्लामा भन्दा पनि यहाँ अन्तर्जातीय विवाह भएर चाहिँ परिवारबाट समर्थन नहुने परिवारवालाई सहयोग नगरेपछि नागरिकता बन्दैन त्यस्तो समस्याहरू हामीले देख्यौँ र विशेष गरी थारू समुदायमा चाहिँ वर्षौँ वर्ष पुस्तौँ पुस्ता नागरिकता नपाएका व्यक्तिहरू र अहिले पनि उनीहरूले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेका व्यक्तिहरू पनि भेट्यौँ र जसका बापत किनभने नागरिकताको प्रमाणपत्र बिना नेपालमा कुनै पनि अधिकार प्राप्त गर्न सकिँदैन अधिकारको प्रचलन गर्न सकिँदैन त्यसैले त्यस्ता व्यक्तिहरूसँग पनि हामीले भेटघाट गऱ्यौँ उहाँहरूले आफ्नो कथाहरू पनि सुनाउनु भयो र सिडिओ कार्यालयबाट जिविसबाट जिल्ला अदालतबाट पनि प्रतिनिधिहरू आउनुभएको थियो उहाँहरूले पनि यस कुरालाई यो कुरालाई समर्थन गर्नुभयो कि कैलालीमा यो समस्या विद्यमान छ र अरू जिल्लाभन्दा अलि फरक यो विभिन्न अन्तर्जातीय विवाहको कुराहरू जस्तै काठमाडौँमा पनि अन्तर्जातीय विवाहको समस्या त छ त्यसबाट पनि अन्तर्जातीयका कारणले नागरिकता नपाएका पनि व्यक्तिहरू पनि छन् तर जस्तो यहाँ जुन कैलालीमा जस्तो व्यापक समस्या त्यहाँ छैन र बाँकीमा पनि हामीले गऱ्यौँ र अहिलेसम्म हामीले 24 जिल्लामा चाहिँ यस्ता 24 जिल्लाका वडा सचिव तथा गाविस सचिवहरूलाई हामीले नागरिकता सम्बन्धी ट्रेनिङ गरिसकेका छौँ अरू जिल्लामा पनि त्यति ठुलो समस्या पाएका थिएनौँ तर कैलालीमा चाहिँ हामीले यो समस्या देख्यौँ अहिले
जस्तै सुबिनजी जुन तपाईँले वकालत गरिरहेको विषयलाई अलिकति जोड्न मलाई मन लाग्यो अब हामी चर्चा गर्छौँ हामी यो बुदागत रूपमा हेर्ने हो भने महिलाहरूले पाउनुपर्ने अधिकारमा खास खास कुन कुन अधिकारहरूलाई बढी प्रायोरिटीमा तपाईँले वकालत गरिरहँदा हुन्छ नि अब तपाईँहरू त अब विभिन्न उसमा टक गरिरहनु भएको छ र यो चर्चा गर्ने हो भने महिलाले खासमा चाहिँ अब भनौँ न अधिकारको कुरा गर्ने हो जुन तपाईँहरूले महिला कानुनका कुरा गर्दै हुनुहुन्छ कानुनको विषयमा एकैछिनमा अधिकारलाई कसरी तपाईँले चाहिँ महिलालाई चाहिँ यो अधिकार भएपछि समाज रूपान्तरणका लागि चाहिँ अझ पहल हुन्छ र उहाँहरू पनि आफूलाई चाहिँ सुरक्षित महसुस गर्न सक्नुहुन्छ भन्ने विषयको वकालत गरिरहँदा सुबिनजी तपाईँले के भन्नुहुन्छ महिलाले चाहिँ यो अधिकार पायो स्पेसली भने वान फेज चाहिँ अगाडि बढ्छौँ है हामी भन्ने के तपाईँ विश्लेषण गर्न सक्नुहुन्छ यो विषयमा
पहिला यो जुन जब महिला आन्दोलन सुरु भयो महिला आन्दोलन सुरु हुँदाखेरि सम्पत्तिको अधिकारबाट सुरु भएको विशेष गरी पैतृक सम्पत्तिमा चाहिँ छोरा र छोरीको समान अधिकार हुनुपर्छ भनेर सुरु भएको थियो र त्यति बेला चाहिँ यो समानताको अधिकारलाई चाहिँ आधार मानिएको थियो महिला र पुरुष समान हुनुपर्छ कानुनले चाहिँ समान कानुन बनाउनुपर्छ भन्ने चाहिँ मुख्य माग चाहिँ त्यो रहेको थियो तर बिस्तारै जब आन्दोलन बढ्यो महिला अधिकारवादीहरू झन् यसमा सजग रूपमा जब आउन थाले त्यसपछि यो अधिकार चाहिँ अरू समानता मात्र नरहेर चाहिँ यसमा प्रजनन स्वास्थ्यको कुरा आयो सम्पत्तिको कुरा पहिलादेखि नै थियो त्यसपछि पहिचानको कुरा आयो पहिचानमा चाहिँ नागरिकताको कुरा आयो प्रजनन स्वास्थ्यमा पनि यो जुन गर्भपतनको अधिकार चाहिँ विशेष रूपमा नेपालमा चर्चा भएको थियो र नेपाल अमेरिकाभन्दा पनि अघि प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गर्ने देश बनेको थियो साउथ एसियामा पनि नेपालले राम्रो उदाहरण दिएको थियो त्यसरी बिस्तारै कानुनी पहिचान त्यसपछि यो लैङ्गिक हिंसा विरुद्ध चाहिँ महिलाको अधिकार भनेर लैङ्गिक हिंसा सम्बन्धी कानुनहरू बने अहिले भर्खरै पनि यो देवानी र फौजदारी संहितामा अहिले व्यापक छलफल भइरहेको छ समितिमा पेस गरिसकेको छ त्यसमा पनि ठुलो बहसको विषय बन्न पुगेको थियो र यो घरेलु हिंसाको ऐन बनिसकेपछि घरेलु हिंसामा पनि यसको ठुलो महत्त्व रह्यो महिला आन्दोलनमा यसको ठुलो महत्त्व रह्यो र अहिले चाहिँ विषय महिलाको अधिकार कहाँ पुगेको छ भने अहिले महिलाको सार्वभूत समानताको विषयमा चाहिँ अहिले महिलाको आन्दोलन पुगेको छ अहिलेको माग भनेको सार्वभूत समानता अर्थात् चाहिँ समानता भनेको कानुनले मात्र समानता सुनिश्चित गरेर भएन परिणाममा समानता आउनु पर्यो कानुनले चाहिँ महिला र पुरुषको सम्पत्तिको हक समान छ भनेर पुगेन अब चाहिँ परिणाममा भन्नाले महिला र पुरुषको सम्पत्तिको स्वामित्वको तथ्याङ्क के छ अहिलेको तथ्याङ्क हेऱ्यौँ भने 20% नेपालको सम्पत्ति चाहिँ पुरुषले स्वामित्व ग्रहण गरेका छन् भने 20% महिलाले गरेका छन् भने 80% पुरुषले गरेका छन् त्यसमा सार्वभूत समानता देखिएन सार्वभूत समानता भनेको जब परिणाममा सम्पत्तिको स्वामित्वमा 50-50% हुन्छ त्यसपछि समानता आउँछ अहिलेको समानता भनेको परिणामको स्वामित्व समानताको लागि चाहिँ यो विभिन्न राज्यले चाहिँ केही स्पेसल मेजर्स भन्छौँ हामी अहिले अधिकारको भाषामा चाहिँ केही विशेष व्यवस्थाहरू त्यो समानतामा पुग्नको लागि महिलाको लागि विशेष व्यवस्थाहरू सुनिश्चित गर्न जरुरी छ उदाहरणका लागि सम्पत्तिकै अधिकार लिन चाहन्छु सम्पत्तिको अधिकारमा चाहिँ यो जुन सम्बन्ध विच्छेदपछि महिलाले पुरुषको सम्पत्ति वा आफ्नो श्रीमानको सम्पत्ति प्राप्त गर्ने प्रावधान छ अहिलेको देवानी संहिताले त्यसलाई हटाउने कुरा पनि थियो पुरुषको हक पुरुषले सम्बन्ध विच्छेद गरेको कारणमा बाहेक चाहिँ अरूमा चाहिँ सम्पत्ति नपाउने भन्ने कुरा थियो तर नेपालको तथ्याङ्क हेऱ्यो भने सम्पत्तिकै स्वामित्वको तथ्याङ्क हेऱ्यो भने महिलाले सम्पत्ति ग्रहण गर्ने भनेको विवाहपछि हो त्योभन्दा अघि 90%भन्दा बढी महिलाले सम्पत्ति पहिलोपटक ग्रहण गर्ने भनेको विवाहपछि हो विवाह चाहिँ एउटा आधार बनेको छ सम्पत्ति ग्रहण गर्नको लागि अब यो अधिकार वा यो प्रावधान हटाउँदाखेरि चाहिँ महिलाको फेरि सार्वभूत समानता चाहिँ प्राप्त नहुने भयो र इच्छापत्रको कुरा छ अहिले. इच्छापत्रले यो जुन 20% छ त्यसलाई त झन् घटाउने सम्भावना देखिन्छ. इच्छापत्र महत्त्वपूर्ण छ, नेपालमा कुनै समयपछि इच्छापत्र आउनुपर्छ, तर अहिले सारभूत समानता नपुग्दै अहिलेको यो 20%बाट 40% नपुग्दै चाहिँ सार इच्छापत्र आयो भने चाहिँ जुन हाम्रो हिन्दू सामाजिक मान्यता छ, छोरालाई नै सम्पत्ति दियो भने चाहिँ स्वर्गमा जाने भन्ने जुन एउटा चलन छ, जुन एउटा मान्यता छ, त्यसले चाहिँ यो सारभूत समानता नपुग्ला कि भन्ने अर्को चाहिँ एउटा डर चाहिँ त्यहाँ पनि छ. त्यसैले अहिलेको लडाइँ भनेको चाहिँ यो सबै यी सबै विषयहरूमा चाहिँ सार्वभूत समानताको पहिचानमा, प्रजनन स्वास्थ्यमा, सबैमा चाहिँ सार्वभूत समानता, आर्थिक सशक्तिकरणमा, सामाजिक सशक्तिकरणमा.
भन्न खोजे सुबिनजीले जुन पोइन्टलाई अलिकति पुस गर्दै हुनुहुन्छ नि, विवाहभन्दा पहिले परिवारमा जुन चाहिँ छोरा र छोरीलाई यदि समानता जुन तपाईँले भन्नुभयो सार्वभौमसत्ता भन्ने कुरा होइन, यो अलिकति यसलाई अझ क्लियरली भन्यो भने तपाईँले भन्न खोजे कि अहिले जुन परिवारमा चाहिँ छोराछोरी छन् त्यहाँबाट नै सम्पत्तिको चाहिँ अधिकार दिनुपर्छ, छोरा र छोरीलाई चाहिँ त्यहाँबाट नै एउटा अधिकार सुनिश्चित गरिनुपर्छ भन्ने वकालत तपाईँले गरिरहनु भएको हो.
यो सम्पत्ति प्राप्त गर्ने जुन कुरा छ यसमा अब दुई किसिमको कुरा छ, एउटा चाहिँ छोराछोरीको कुरा भयो, एउटा चाहिँ श्रीमतीले एउटा महिलाले
विवाहपछिको कुरा
है. अब छोराछोरीको हकमा चाहिँ 2 वर्ष अघि लैङ्गिक समानता ऐन भन्ने आएको थियो, त्यसले चाहिँ बल्ल छोरा र छोरीले समान हक प्राप्त गर्न सक्ने छन् भनेर चाहिँ 2 वर्ष अघि यो कानुन ल्याइयो. यो ऐन योभन्दा अगाडि समान थिएन छोरा र छोरीको लागि, योभन्दा अगाडि चाहिँ छोरा र अविवाहित छोरी भन्ने शब्द प्रयोग गरिएको थियो. यो चाहिँ 50 वर्षको आन्दोलनपछि बल्ल छोरा र छोरी भन्ने प्रावधान आयो. यो चाहिँ छोराछोरीको कुरा भयो. अर्को चाहिँ जुन श्रीमानबाट सम्पत्ति प्राप्त गर्ने कुरा छ सम्बन्ध विच्छेद पश्चात, त्यो फरक विषय हो. त्यसमा चाहिँ जुन विशेष व्यवस्थाको प्रावधान राखिएको छ, अगाडिको समानताको कुरा भयो, यसमा चाहिँ विशेष व्यवस्थाको कुरा भयो. किनभने नेपालमा अहिले पनि हामीले सम्बन्ध विच्छेदका कानुनहरू हेऱ्यौँ भने, सम्बन्ध विच्छेदका उदाहरणहरू हेऱ्यौँ भने, त्यसमा 90%भन्दा धेरै चाहिँ यो घरेलु हिंसाका कारणले चाहिँ सम्बन्ध विच्छेद भएका उदाहरणहरू छन्. र घरेलु हिंसाको छुट्टै कानुन छ, सम्बन्ध विच्छेदको छुट्टै कानुन छ. र जुन सम्बन्ध विच्छेद प्राप्तको बापत जुन माना चामलको र अंश जुन प्राप्त गर्छन् त्यो चाहिँ यो जुन घरेलु हिंसा लगायत विभिन्न उत्पीडनहरू गरिएको हुन्छ महिलाले, त्यसको त्यो त्यस बापत चाहिँ एउटा क्षतिपूर्तिको रकम पनि त्यो हिसाबले पनि लिइन्छ. पुरुष पनि पीडित नभएको चाहिँ होइनन् अहिले काठमाडौँ, यो कैलालीमा मलाई थाहा भएन, काठमाडौँमा चाहिँ पुरुष पनि केही हदसम्म पीडित भएका उदाहरणहरू पनि छन्. महिलाले चाहिँ सम्पत्तिको लागि मात्रै विवाह गरेको र त्यसपछि सम्बन्ध विच्छेद गरेर सम्पत्ति लिएको उदाहरणहरू पनि छन्, तर त्यो अपवादका रूपमा नै रहेका छन्. त्यो अहिले पनि धेरै जसो केस चाहिँ हाम्रो हामीले जुन मुद्दाहरू हेरेका छौँ, धेरै केसहरू चाहिँ त्यसमा पुरुषकै गल्ती रहेको, घरेलु हिंसा गरेको, पुरुषले आफै पुरुषले मात्र नभएर पुरुषको परिवारले पनि घरेलु हिंसा गरेको र कति केसमा दाइजोको केस पनि छन्. त्यो त्यस्तो कारणले चाहिँ र सम्बन्ध विषय एउटा मान्यता के पनि छ भने सम्बन्ध विषय पछि त पुरुषको सम्पत्ति किन प्राप्त गर्ने भन्ने एउटा सोचाइ छ. र त्यसमा बुझ्न के जरुरी छ भने अहिले चाहिँ अहिलेको कानुनले विवाह गर्नासाथ पुरुषले चाहिँ आफ्नो सम्पत्ति महिलाको नाममा गरिसक्यो है, आदि सम्पत्ति उसको नाममा गरिसक्यो भन्ने कुरा बुझ्न जरुरी छ. यो चाहिँ महिलाको लागि एउटा विशेष व्यवस्था बनाइएको हो, किनभने महिला अहिले नै अहिले सामाजिक अहिलेको सामाजिक संरचनामा महिला एउटा डिसएडभान्टेज पोजिसनमा, एउटा महिलाको स्थिति पुरुष सरह छैन. महिलाले चाहिँ पहिलादेखि नै एउटा केही विशेष उत्पीडनहरू पहिल्यैदेखि नै सहेर चाहिँ उत्पीडनको सामना गरेर चाहिँ त्यो पोजिसनमा पुगेका छन्। त्यही भएर चाहिँ महिलाको लागि एउटा विशेष अधिकारको व्यवस्था गरेको. म यसमा अर्को उदाहरण पनि लिन्छु, जस्तै आरक्षणको विषय छ. आरक्षण पनि सार्वभूत समानतासँग जोडिएको विषय हो. महिलाको प्रतिनिधित्व अहिले पनि थोरै छ, सबै निकायमा हेर्नु महिलाको प्रतिनिधित्व थोरै छ. त्यसैले महिलाको प्रतिनिधित्व बढाउनको लागि आरक्षणको व्यवस्था गरिएको छ. यो राजनीतिक रूपमा पनि, राजनीतिक विभिन्न पोजिसनहरूमा पनि आरक्षणको व्यवस्था गरिएको छ भने, एउटा सामान्य यो पब्लिक ट्रान्सपोर्टको बसमा, यो बस लगायत विभिन्न यातायातमा पनि आरक्षणको सिट राखेको छ. यो पनि सार्वभूत समानताको लागि नै हो. अहिले पनि हामीले धेरै ठाउँमा हेऱ्यौँ भने महिला त्यो पोजिसनमा नपुगेको कारण किन भयो भने महिलाको पहुँचै छैन त्यहाँ. त्यो पहुँच भएको महिलाहरूलाई चाहिँ झन् प्रोत्साहन गर्नको लागि र पहुँच अझै बढाउनको लागि चाहिँ यो आरक्षण लगायत यो सार्वभूत समानतामा पुग्ने व्यवस्था गरिएको हो.
ओके, यतिखेर हामी छोटो ब्रेकमा जान्छौँ. अनिलजीलाई म आग्रह गर्छु, आजको यो तातो बहस मैले महिला कानुन र विकास मञ्चका कार्यक्रम संयोजक सुबिन मुल्मीसँग मैले चर्चा परिचर्चा र बहसलाई जोडिरहेको छु. यतिखेर म छोटो व्यापारिक विश्राममा जान्छु. आधुनिक श्रोता यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा र कार्यक्रम प्रस्तुत मर्छु नवराज थानुको नै मलाई प्राविधिक रूपमा साथ दिँदै हुनुहुन्छ अनिल चौधरी हुनुहुन्छ आज र आज हामी स्पेसली महिला अधिकारका कुरा र महिलाका चाहिँ कानुनका विषयमा रहेर हामी चर्चा गर्दैछौँ वास्तवमै महिलाले चाहिँ कानुन पाए कि पाएनन् महिलाका अधिकार सुनिश्चित भए कि भएनन् र यो विषयलाई बहस गरिरहँदा वास्तवमै महिला धेरै अधिकारबाट वञ्चित भएका कुरा सुनिन्छन् भने कहिलेकाहीँ अधिकार बढी प्राप्त गर्दा पुरुषहरू चाहिँ त्यसको चिपुवामा परेको पनि यथार्थता बेला बखतमा सुनिन्छ र यही विषयमा आज हामी चर्चा गर्दैछौँ र महिला कानुन र विकास मञ्चका चाहिँ कार्यक्रम संयोजक सुबिन मुल्मी हुनुहुन्छ हामीसँग अतिथिको रूपमा उहाँलाई म पुनः वेलकम गर्छु पुनः स्वागत छ सुबिनजी यहाँलाई
धन्यवाद नवराजी
जुन हामी अहिले ब्रेकभन्दा पहिले पनि चर्चा गर्दैछौँ जुन समानताको कुरा गर्दै हुनुहुन्थ्यो यहाँले कैलालीमा पनि धेरै अहिले पीडा देखिन्छ सर होइन द्वन्द्व पीडितका कुराहरू आउँछन् बेला बखतमा महिलाले चाहिँ अधिकार प्राप्त गर्न सकेनन् अहिले पनि नागरिकताको अभाव देखिन्छ छोराछोरीलाई चाहिँ कसरी दिने त अभावमा नागरिकता यो यावत विषयहरू पनि सुनिन्छ जुन तपाईँले अघि एउटा बडो महत्त्वपूर्ण कुरा उठाउनु भयो नागरिकताको सवाल नागरिकता किन के का लागि प्राप्त गर्ने भन्ने पनि आउन सक्छ धेरैलाई होइन सम्पत्तिमा चाहिँ हक गर्नलाई हो या नागरिकता नागरिकताका लागि हो या मैले अधिकार प्राप्त गर्नका लागि अलिकति क्लियर बताउनु सुबिनजी
जस्तै नागरिकता भनेको चाहिँ एउटा व्यक्ति र कानुन बिचको व्यक्ति र राष्ट्रबिचको कानुनी सम्बन्धको दस्तावेज हो त्यसपछि बल्ल एउटा व्यक्तिको चाहिँ कुन देशको नागरिक हो भन्ने पहिचान स्थापना हुन्छ त्यो भएन भने राज्यबाट प्राप्त गर्ने जति पनि यो संविधानका अधिकार वा कानुनका अधिकारहरू छ त्यो प्राप्त गर्न सकिन्न त्यसैले नागरिकतालाई चाहिँ अधिकारको अधिकार पनि भनिन्छ र नेपालको हकमा यो झन् महत्त्वपूर्ण छ अरू देशमा चाहिँ जस्तै भारतमा नि रासन कार्ड भन्ने सिस्टम छ रासन कार्ड भएर पासपोर्ट प्राप्त गर्न सकिन्छ पासपोर्टपछि अरू सुविधाहरू प्राप्त गर्न सकिन्छ अरू देशमा चाहिँ राष्ट्रिय परिचय पत्र भन्ने कुराहरू सिस्टमहरू छन् तर नेपालमा के छ भने पासपोर्ट ड्राइभिङ लाइसेन्स यो यो ब्याङ्क अकाउन्ट खोल्नको लागि लाल पूर्जा अरू यो व्यक्तिगत घटना दर्ताको दस्तावेजहरू बनाउनको लागि होस् या एउटा सिम कार्ड बनाउनको लागि पनि नागरिकता चाहिन्छ उच्च शिक्षाको लागि पनि नागरिकता चाहिन्छ अहिले त सबैको लागि नागरिकता चाहिने भएको हुनाले नागरिकता यो पहिचानको प्रमुख दस्तावेज बन्न पुगेका छ र यो पहिचानको कुरा गर्दाखेरि चाहिँ महिलाको हकमा यसको फेरि फरक रूपमा कानुनले व्याख्या गरेको छ पुरुषको हकमा चाहिँ यसले पुरुषको स्वतन्त्र पहिचान दिन्छ तर महिलाको पहिचान चाहिँ जहिले पनि पुरुषमा नै निर्भर गरिएको छ महिलाको हकमा छोरीको हकमा के छ भने बुवाको नामबाट नागरिकता लिने महिला विवाहित महिलाको हकमा पतिको नामबाट नागरिकता लिने पुरुष नै पहिला पुरुष चाहिँ प्रमुख पात्र भए महिलाले चाहिँ पुरुषमा निर्भर भएर कि बुवाको नामबाट कि पतिको नामबाट लिनुपर्ने प्रावधान छ त्यही हकमा फेरि छोरालाई त्यो गाह्रो छैन छोरा विवाहित होस् या अविवाहित होस् उसले आफ्नो बुवाको नामबाट नागरिकता लिन सक्छ र सम्बन्ध विच्छेद भइसकेपछि उसले थर फेरि आफ्नो परिवर्तन गर्नु पर्दैन तर महिलाको हकमा के भयो भने विवाहित भइसकेपछि पतिको नामबाट नागरिकता लियो सम्बन्ध विच्छेद भएपछि फेरि त्यो थर हटायो फेरि अर्को बिहा भने फेरि नयाँ नागरिकता लिनु पर्यो उसको पहिचान कहाँबाट भयो भने पतिबाट भयो त्यसले स्वतन्त्र पहिचान नभइकन महिलाको सशक्तिकरण महिलाको आर्थिक वा सामाजिक सशक्तिकरण कुरा गर्न गाह्रो छ र अहिले पनि के देख्यो भने महिला धेरै केसमा कस्तो देखिन्छ नि महिलाले आफ्नो सन्तानलाई आफैले दुःख गरेर हुर्काएको छ र पतिको त्यसमा बुवाको केही पनि हात छैन बुवाले चाहिँ देश छोडेर गएका छन् अब नेपालमा तपाईँले अघि भनिहाल्नु द्वन्द्व पीडित महिलाहरूको समस्या छ वादी समुदायको समस्या वादी लगायत विभिन्न अरू मुसर समुदाय धेरै समुदायहरू छन् र अरू चाहिँ यो यो वैदेशिक रोजगारमा धेरै पुरुषहरू गएका छ गएको अवस्था छ कतिजना फर्केको अवस्था छैन नफर्केको अवस्थामा उहाँको सन्तानको बिचल्ली भएको अवस्था छ महिलाले आफैले दुःख गरेर हुर्काएको सन्तानलाई र कतिको पतिको मृत्यु पनि भएको अवस्था छ र कतिको अन्तर्जातीय विवाहमा पतिको परिवारबाट समर्थन नभएको कुरा पनि छ ती सबै कुरामा महिलाले एक्लैले सन्तानलाई हुर्काउँछ पहिला त महिलाले जन्म दिने पनि महिला त्यसपछि हुर्काउने पनि महिला तर सिडिओ कार्यालयमा वा स्थानीय निकायमा चाहिँ पुरुष त्यही पुरुष जसले वास्ता गरेको छैन जसले उत्पीडन गरेको छ घरेलु हिंसा गरेको छ त्यो महिलालाई सन्तानको पनि हेरचाह गरेको छैन तर त्यो महिलाले जति आवेदन दिए पनि महिलाको नामबाट सन्तानको पहिचान बन्दैन तर पुरुषले चाहिँ 5 मिनट त्यो सिडिओ कार्यालयमा गएर चाहिँ म यसको बुवा हो भनेर भनेपछि तत्कालै
त्यसको खोजी नीति हुँदैन तत्कालै हुन्छ
तत्कालै भन्छ
सुबिनजी अलिकति अहिले मुलुकी एन पनि चेन्ज हुने अवस्थामा देखियो होइन तपाईँलाई राम्रोसँग थाहा छ संशोधनका कुराहरू पनि छन् यावत कुराहरू छन् यो देवयानी कुराहरू आउँछन् होइन अब यो सम्पत्तिका जुन तपाईँले अघि पनि कुरा गर्नुभयो पैतृक सम्पत्तिका कुराहरू यो कानुन जुन परिमार्जितका कुराहरू छन् यो विषयमा अलिकति जानकारी गराउन जुन चाहिँ देवयानी कानुनका कुराहरू छन् अलिकति यो कन्फ्युजन छ सबैलाई अलिकति यसलाई चाहिँ हुन्छ नि हजुरले पुस गरेर अझ सहज रूपमा चाहिँ यो अहिले काठमाडौँतिर भ्यालीमा पनि तातो विषय हो यो तपाईँलाई जानकारी पनि छ र बाहिर त्यति अहिले चर्चामा पनि छैन यो कानुनमा चाहिँ के हुँदा अब बेटर होला त
अब हाम्रो मुलुकी ऐन भनेको सबैभन्दा महत्त्वपूर्ण कानुन हो किनभनेमा चाहिँ हाम्रो फौजदारी अपराध सम्बन्धी कानुन र देवानी जुन परिवार पारिवारिक कानुन सम्पत्तिको कानुन विभिन्न कानुनहरू चाहिँ देवानी संहितामा हुन्छन् यो देवानी संहिता र फौजदारी संहिताले चाहिँ मुलुकी ऐनलाई प्रतिस्थापन गर्न गरिएको अवस्था छ र यसको यसको यो यो फाइनल मस्यौदा चाहिँ समितिले जुन विधायन समिति छ विधायन समितिले चाहिँ पास गरिसकेको पास गरेर चाहिँ यसलाई संसदमा पठाइसकेको अवस्था छ र विधायन समितिको फाइनल रिपोर्टमा चाहिँ यो जुन योभन्दा अगाडिको मस्यौदा थियो त्यसमा चाहिँ महिलाका केही अधिकारहरू कुण्ठित गर्न खोजिएको अवस्था देखिन्थ्यो विशेष गरी सम्पत्तिको हकमा र सम्पत्तिको हकमा नि के थियो भने अब इच्छा पत्रको प्रावधान आउँदैछ र मैले अघि पनि भनिहालेँ यो विवाह पश्चात चाहिँ सम्पत्ति फिर्ता गर्नुपर्ने फेरि सम्बन्ध विच्छेदपछि जुन सम्पत्ति प्राप्त गर्छन् पुरुषको गल्तीबाट जुन सम्बन्धी दिइन्छ पुरुषले उत्पीडन गरेर सम्पत्ति जुन प्राप्त गर्छन् त्यसपछि महिलाले फेरि पुनर्विवाह गर्ने हो भने चाहिँ त्यो सम्पत्ति आफ्नो पहिलो पति वा पहिलो पतिको परिवारको हकवालालाई चाहिँ फिर्ता गर्नुपर्ने र यो प्रावधान चाहिँ कसको लागि पनि लागू हुने भन्दा विधवा महिलाको लागि विधवा महिलाले पनि आफ्नो सम्पत्ति जुन लिइसकेपछि चाहिँ फेरि विवाह गर्ने हो भने त्यो पैसा चाहिँ फिर्ता दिनुपर्ने त्यो सम्पत्ति अंश चाहिँ फिर्ता दिनुपर्ने
यदि बच्चा छ भने बच्चाको नाममा चाहिँ त्यो जान सक्ने सम्भावना
त्यो बच्चाको नाममा नसक्ने उसले त्यो सम्पत्ति
पुरानै
पुरानो पतिको परिवारवालालाई फिर्ता दिनुपर्ने
उसको हकदार जो छ
हजुर सो यस्तो खालको प्रावधान चाहिँ प्रस्तावित गरिएको थियो अहिलेको समितिले चाहिँ के भनेको छ भन्दा हामीलाई विधान समितिले चाहिँ हामीले संशोधन गरिसक्यौँ भनेर भन्नुभएको छ तर त्यो समितिको रिपोर्ट अहिले हामीले हेर्नु पाएको छैन सार्वजनिक गरिएको छैन अब हामीले सबै मागपत्रहरू राखेको
अब
मुलुकी ऐन भन्दा अहिलेको मुलुकी ऐनलाई परिमार्जन गरेर जुन दुई वर्ष अघि लैङ्गिक समानता ऐनले एकदम राम्रो प्रावधानहरू एकदम प्रगतिशील प्रावधानहरू निर्धारण गरेको थियो त्यो प्रगतिशील प्रावधानहरूलाई नै कायम गर्नु पर्यो त्यो कार्यान्वयन नभएको दुई वर्ष पनि नपुग्दै नयाँ कानुनलाई ल्याएर त्यसलाई प्रतिस्थापन गर्नु भएन र जुन एउटा अनुमान गरिएको छ गरिएको थियो कि देवानी संहिताले चाहिँ महिला र पुरुष बिच अहिले सार्वभूत समानता पुगिसक्यो अब चाहिँ महिलालाई विशेष व्यवस्था गर्न जरुरी छैन भन्ने अनुमान गरिएको थियो तर यो अनुमान चाहिँ गलत हो सबै तथ्याङ्क हेऱ्यो भने महिलाको प्रतिनिधित्व महिलाको पहुँच र महिलाको पहिचानका विषय चाहिँ अहिले पनि कुण्ठित नै छन् अहिले पनि महिलाको सार्वभूत समानता ती विषयमा पुगेको छैन र महिलाको सामाजिक र आर्थिक सशक्तिकरणको विषयमा पनि यो सार्वभूत समानता पुगेको छैन मैले अघि सम्पत्तिको स्वामित्वको कुरा गरिहालेँ अरू आर्थिक निकायहरूमा पनि अरू हामीले पर क्यापिटल इन्कमहरू हेऱ्यो भने पनि सबैको कुरामा चाहिँ महिला धेरै पछाडि छन् यो इभन लिटरेसी रेटमा पनि धेरै पछाडि छन् त्यही भएको हुनाले र मातृमृत्यु दरहरू अहिले पनि उच्च नै छ मातृमृत्यु दर र महिलाका अरू यो जुन प्रजनन स्वास्थ्यका
त्यही आउँदै थिए जस्तै यो सुरक्षित मातृत्वको कुराहरू आउँछन् र भनौँ न प्रजननसँग पनि महिलालाई अधिकारका कुरा आउँछन् र जुन तपाईँले भन्नुभयो नि उहाँहरूलाई चाहिँ विशेष एउटा अधिकार छ जुन चाहिँ अब उहाँहरूले चाहिँ भनौँ न बच्चाको चाहिँ भनौँ न यदि उहाँहरूले चाहनुभयो भने त्यो गर्न सकिने जुन कुरा गर्दै हुनुहुन्छ त्यसलाई अलिकति क्लियरफाई गर्नु न प्लिज
यो यसमा चाहिँ अब फेरि सुरक्षित मातृत्व भिन्न भिन्न विषय छ है नेपालमा सुरक्षित मातृत्वलाई चाहिँ एउटा गम्भीर रूपमा लिएको अवस्था पनि छ र मातृ मृत्यु दर चाहिँ हाम्रो उच्च भएको हुनाले चाहिँ एमडिजीको हामीले एमडिजी को जुन टार्गेटहरू छ त्यो टार्गेटहरू मिट गर्नको लागि चाहिँ हामीले देशव्यापी रूपमा धेरै कार्यक्रमहरू सञ्चालन गरेर चाहिँ त्यो एमडिजीको टार्गेट मिट गरेर हामीले एमडिजी अवार्ड पनि पायौँ मातृमित्रको केसमा र यसमा यो सँगसँगै सम्बन्धित अर्को विषय चाहिँ के छ भने फेरि गर्भपतनको विषय छ कि मातृमृत्यु दर पनि एक अधिकारको अहिले संविधानले सुनिश्चित गरेको छ मातृमृत्यु सुरक्षित मातृत्व चाहिँ सबै व्यक्तिको अधिकार सबै महिलाको अधिकार हो भनेर सुनिश्चित गरेको छ तर त्यही साथसाथमा चाहिँ गर्भपतनको अधिकार पनि फेरि सुनिश्चित गरेको छ लक्ष्मी विरुद्ध नेपाल सरकारको एउटा मुद्दा थियो सर्वोच्च अदालतले फैसला गरेर चाहिँ गर्भपतन पनि प्रजनन स्वास्थ्यको अधिकारमा पर्ने भएको हुनाले यो पनि अधिकार हो भनेर
भनेपछि अब महिलाले चाहिँ गर्भपतन सुरक्षित रूपमा अधिकार प्रयोग गरेर गर्नु पाए त्यो अधिकार अहिलेको अब जुन बन्दैछ संविधान यो के अरे कानुन त्यसले चाहिँ क्लियर गर्छ या अहिले नै क्लियर छ त्यो
अब अहिलेको अहिले नै क्लियर छ त्यो होइन अहिले नै क्लियर छ र अहिलेको जुन फौजदारी संहिता पनि संशोधन भइरहेको अवस्था छ फौजदारी संहिताले संहिताले झन्डै यो अधिकारलाई काटेको थियो पछि समितिले यसलाई संशोधन गर्यो त्यसमा चाहिँ के भनेको थियो भने यो यो गर्भपतन चाहिँ चिकित्सकले मात्र गर्न पाउने स्वास्थ्यकर्मीलाई अहिले स्वास्थ्यकर्मी हुने प्रावधान छ त्यो चिकित्सक भन्ने प्रावधान बनाइएको थियो त्यो चिकित्सक भन्ने प्रावधान बनाएको भने त्यो अझै पनि महिलाको चाहिँ प्रजनन स्वास्थ्यमा वा गर्भपतनको अधिकारमा पहुँच चाहिँ कम हुन्थ्यो त्यसले गर्दाखेरि त्यो समस्या आउन आउने चाहिँ अब आउनेबाट बचेको छ, तर अब फेरि संसदमा फेरि संशोधन त हुन सक्छ। र अर्को सुरक्षित मातृत्वको कुरा गर्न जाँदाखेरि के छ भने, नेपालमा हामी सगरमाथाको लगायत विभिन्न उच्च हिमालहरूको कुरा गर्छौँ, तर नेपालमा चाहिँ सुरक्षित मातृत्व, यो मातृ मृत्यु दर, यो सन्तानको मृत्यु दर लगायत विभिन्न यस्ता यस्ता कुरामा पनि हामी धेरै माथि छौँ कि, हाम्रो उच्च उच्च शिखरहरू त्यसमा पनि छन्। र विडम्बनाको कुरा चाहिँ के छ भने, नेपालमा प्रत्येक 6 घण्टामा एकजना महिला चाहिँ सन्तान जन्माउने क्रममा चाहिँ उहाँको महिलाको मृत्यु हुन्छ। तर त्यो जोखिम लिएर सन्तान जब जन्माउँछन्, 9 महिना कोखमा राखेर जुन जन्माउँछन्, त्यो जन्मेको सन्तानलाई चाहिँ फेरि त्यही महिलाले आफ्नो, जुन नेपालमा त जोखिम झन् धेरै छ, तर त्यो जोखिम लिएको महिलाले आफ्नो सन्तानलाई पहिचान दिन पाउँदैन फेरि।
यो विडम्बना छ। थ्याङ्क यू सो मच, समय सकियो सुभिनजी, आभार व्यक्त गर्न चाहन्छु यहाँलाई। थ्याङ्क यू सो मच,
धन्यवाद नवराजी मलाई यो अपर्च्युनिटी दिनुभएकोमा।
हाँ, थ्याङ्क यू सो मच। आदरणीय श्रोता, आजको यो तातो बहस मैले महिला कानुन र विकास मञ्चका कार्यक्रम संयोजक हामीसँग हुनुहुन्थ्यो सुभिन मुल्मीसँग मैले चर्चा परिचर्चा र बहस गरी सुनिदिनु भयो, आभार व्यक्त गर्छु। प्राविधिक रूपमा अनिललाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट म नवराज धानु पनि बिदा माग्छु। हवस् त, नमस्कार।